لائق اجمعین، فاطر السماوات والارضین، والصلاة والسلام على اشرف الاولین والآخرین، خاتم النبیین، شفیع المذنبین، ابی القاسم محمد. وعلى آله الطيبين الطاهرين المظلومين المعصومين، ولعنة الله الدائمة الواقية، وعلى أعدائهم وقتلتهم أجمعين، من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد: إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا. تمام تر تعریفیں اور تمام حمد و ثنا اس پروردگار عالم کے لیے ہے جو عالمین کا بنانے والا، خلق کرنے والا اور عالمین کو پالنے والا ہے. وہ پروردگار عالم اپنے بندوں کے لیے رحمان ہے، رحیم ہے. اس کا ہر عمل اپنے بندوں کے لیے نعمت ہے، رحمت ہے. کربلا جینا سکھاتی ہے، اس عنوان کے تحت آج پانچویں مجلس آپ لوگوں کی سماعت کی نظر ہے اور شہزادی کی بارگاہ میں یہ خدمت، چھوٹی سی خدمت پیش. آج بھی دعا کے اس جملے سے، اور وہ دعا پھر دوہرا دوں کہ یہ دعا سید الشہداء امام حسین علیہ السلام نے اپنے فرزند سید سجاد امام زین العابدین کو عصر عاشور رخصت کے وقت تعلیم کی تھی اور امام کے وسیلے سے ہم سب کو ملی. اور رب ذوالجلال کی معرفت حاصل کرنے کے لیے روزانہ اس دعا کا ایک جملہ آپ کی سماعت کی نظر کرتی ہوں. آج بھی اس دعا کا پانچواں جملہ آپ کی سماعت کے لیے حاضر ہے. بسم اللہ الرحمن الرحیم: بحق یاسین والقرآن الحکیم، وبحق طه والقرآن العظیم، یا من یغدر علی حوائج السائلین. آج پانچواں جملہ آپ کے سامنے پہ، یہاں تک تو میں پیش کر چکی نا، اب پانچواں جملہ. یا من یعلم ما فی الضمیر، وہ خدا جو دلوں کے خیالات تک کو جانتا ہے، دلوں کی باتوں کو جانتا ہے. امام معصوم ہمیں سمجھا رہے ہیں اپنے رب کو پہچانو. وہ پروردگار عالم تمہارے دل کے خیالات سے بھی باخبر ہے. اور کیسے باخبر ہوتا ہے؟ خدا کی اس صفت کو سمجھانے کے لیے میں آپ کے سامنے ایک مختصر سی روایت پیش کروں گی. کتاب خدا شناسی کے راستے، اس میں روایت موجود ہے اور آپ کی بارہا سنی ہوئی ہے. روایت کیا ہے؟ کہ جب حضرت موسیٰ کی قوم پر قحط پڑ گیا، بارش نہیں ہو رہی ہے، قحط کا منظر ہو گیا ہے، اور حضرت موسیٰ اپنی قوم کو لے کر نماز استسقاء پڑھ رہے ہیں کہ خدا بارش نازل کر دے. دیکھیں یہ بارش جو ہے یہ اللہ کی رحمت ہے، مگر جیسا کہ میں نے آپ سے کہا نا کہ اس کائنات کی ہر شے اللہ کا لشکر بن جاتی ہے. روایت مکمل کرنے سے پہلے ایک جملہ آپ تک پہنچا دوں کہ اللہ کا، اس کائنات کی ہر شے اللہ کا لشکر بن سکتی ہے. بارش رحمت ہے، یعنی اللہ کہتا ہے جب بارش برس رہی ہوتی ہے تو آسمان کے عرش کے دروازے کھل جاتے ہیں، اور برستی ہوئی بارش میں اگر کوئی دعا مانگے تو دعا قبول ہو جاتی ہے. کیوں؟ اللہ کی رحمت کا نزول ہو رہا ہے. لیکن جب اللہ نے اسی بارش کو لشکر بنایا تو قوم نوح پر یہ بارش برس رہی تھی، زمین پانی جذب نہیں کر رہی تھی، زمین سے بھی پانی ابل رہا تھا، آسمان سے بھی پانی برس رہا تھا، تو یہی بارش قوم نوح کے لیے عذاب بن گئی. ٹھیک ہے، تو جب بھی کبھی حالات بدلے، اب ہمارے شہر میں میڈیا پہ تین چار دن سے بڑا شور ہے، طوفان آ رہا ہے، طوفان آ رہا ہے، طوفان آ رہا ہے. مومن کبھی بھی بے سکون نہیں ہوتا، بھئی خدا بھیج رہا ہے نا، تو مومنین پر انشاءاللہ رحمت بن کے برسے گا. اور جس کے لیے خدا ارادہ کر لے اس کا لشکر بن کے عذاب ہو تو وہ، یعنی ہم یہ کبھی نہ کہیے کہ اللہ یہ نہ کر، اللہ یوں کر دے. ہم اللہ کو سکھانے والے کون ہوتے ہیں؟ وہ اپنی حکمتوں سے بہتر جانتا ہے کیا کرنا چاہیے کیا نہیں کرنا چاہیے. ہمیشہ یہ مانگنا چاہیے اللہ کے ہر عمل میں ہمارے لیے خیر ہو. تو کبھی بھی ان چیزوں سے گھبرائیے نہیں کہ ایسا ہو جائے گا تو کیا نہیں. خدا ہر مومن کی جان مال عزت آبرو کی حفاظت کرے. تو قوم موسیٰ پر بارش نہیں ہو رہی، दाना नहीं उगेगा तो कहर पड़ जाएगा। मूसा अपनी कौम को लेके नमाज इस्तस्का के लिए गए, 70 मरतबा जनाब मूसा ने अपनी कौम के साथ नमाज इस्तस्का पढ़ ली, बारिश नहीं हो रही। अब जनाब मूसा कोहे तूर पे पहुंचे, हाथों को दुआ के लिए बुलंद किया। मूसा कहते हैं बारिलाह अगर तेरी बारगाह में मेरी कदरों मंजिलत अगर अब खत्म हो गई है तो तुझे उस नबी का वास्ता जो आएगा और वो तेरा हबीब होगा, मैं उस मोहम्मद मुस्तफा का वास्ता देकर कहता हूं इस कौम पे पानी बरसा दे। जैसे ही जनाब मूसा ने ये कहा कि उस नबी का वास्ता उसके सदके में जो आने वाला अभी दुनिया में आया नहीं है मगर तेरा हबीब होगा उसके सदके में बारिश बरसा दे, तो परवरदिगार आलम ने जवाब दिया, क्योंकि मूसा कलीमुल्लाह है ना, अल्लाह कलाम करता था, क्या मूसा ऐसा नहीं है कि तुम्हारी कदर मंजिलत मेरी निगाह में खत्म हो गई? नहीं, ऐसा नहीं है, तुम्हारी कदर मंजिलत मेरी बारगाह में है और रहेगी। वजह यह है कि तुम्हारी कौम में एक शख्स ऐसा है, इतना गुनाहगार है कि उसके गुनाहों की वजह से जमीन पर रहमत नहीं बरस रही है। उस शख्स को अपनी कौम से हटा दो, निकाल दो, तुम दुआ करो बारिश बरस जाएगी। जैसे जनाब मूसा को यह पैगाम मिला, कोहे तूर से नीचे आए, अपनी कौम को जमा किया और जमा करके कहा कि वो शख्स जो गुनाहगार है वो जानता है उसी की वजह से बारिश नहीं बरस रही, हम नहीं जानते वो कौन है, खुदा ने नाम नहीं बताया है, मगर एक शख्स है जिसकी वजह से खुदा कह रहा है तुम नमाज इस्तस्का पढ़ रहे हो बारिश नहीं हो रही है। तो उस शख्स से मैं ये कह रहा हूं बहसीत नबी के वो यहां से चला जाए ताकि कौम सैराब हो जाए। अब जो शख्स था उस कौम में उसे तो पता था कि मैं गुनहगार हूं तो अब मेरी ही वजह से बारिश नहीं बरस रही, कोई नहीं जानता, अल्लाह ने नबी को भी उसका नाम नहीं बताया मगर वो तो जानता था। अब उसने सोचा अगर सबके सामने यहां से निकलूंगा तो बेआबरू हो जाऊंगा, बेइज्जत हो जाऊंगा, शायद पूरी कौम मुझे मलामत करेगी, मैं मेरा जो गुनाह है सबके सामने आ जाएगा। उसने अपने दिल में खुदा को पुकारा, जबान से नहीं, जबान ही ला रहा अभी, दुनिया सब सामने लोग खड़े हैं, उन लोग दिल से, अब पहचानिए इस दुआ में जुमला ना, या मैं यालमो माफिस जमीर, वो जो दिलों की बातों को जानता है। अब इसने दिल में पुकारा बारिलाह आज मेरी इज्जत रख ले, मैं सिदके दिल से तौबा करता हूं, आइंदा गुनाह नहीं करूंगा, आज मेरी इज्जत रख ले, आज मैं बेआबरू हो जाऊंगा, अगर मैं निकल के गया तो पूरी दुनिया पहचान जाएगी कि मेरी ही वजह से बारिश नहीं हो रही थी। अभी ये दिल ही दिल में गिड़गिड़ा रहा था, बादल आए और बारिश बरसने लगी। अब जब बारिश बरसी मूसा हैरान है, खुदा की बारगाह में कलाम किया, बारिलाह अभी तक तो मेरी कौम से कोई शख्स निकला ही नहीं तो ये बारिश बरस कैसे गई? तो परवरदिगार आलम ने कहा जिसकी वजह से नहीं बरस रही थी अब उसी की वजह से बरस रही है, इसलिए कि उसने दिल से मुझे पुकारा, उसने दिल से मुझसे मुतवस्सिल हुआ, मैंने उसके गुनाहों को बख्श दिया और बारिश बरस। कहा बारिलाह आप तो नाम बता दे, तो खुदा ने कहा जब गुनाहगार था जब मैंने ना बताया तो आप बता के उसके रास को फाश कर दूं, मूसा बस इतना काफी है कि उसने दिल से पुकारा था, सच्ची तौबा थी, मैंने कबूल करके अब्र रहमत को बरसा दिया। सलावत पढ़ी बाबा से, तो अब ये जुमला समझ में आया जो मौला सिखा रहे हैं दुआ में, या मैं यालमो माफिस जमीर, अल्लाह दिलों की बातों से बाखबर है, जो ख्यालात हमारे दिलों में आते हैं खुदा उससे भी बाखबर है। और जिस तरह परवरदिगार आलम हमारे दिलों के हालात से, दिलों की बातों से बाखबर होता है, परवरदिगार आलम ने अपनी हुज्जतों को अपनी सिफात का मजहर बनाया, यानी जो खूबियां परवरदिगार आलम में खुदा कुल है, तो जब चारदह मासूमीन को जमीन पर भेजा तो इनको अपनी सिफात का जुज बनाकर मजहर बना के भेजा। इसीलिए हम कहते हैं कि आइम्मा मासूमीन मजहरे किबरिया हैं, यानी जैसे खुदा दिलों का हाल जानता है, आइम्मा मासूमीन भी मोमिनों के लोगों के दिलों का हाल जानते थे। क्यों? ये सिफत उन्हें खुदा ने दी थी। तुम मेरे नुमाइंदे हो ना, तो पता कैसे चले कि मेरे नुमाइंदे हो? तो जो सिफत मेरी है, मैं कुल हूं, मैं उसका जुज तुम्हें बना के भेज रहा हूं ताकि दुनिया तुमसे मुझे पहचाने। अच्छा, आइम्मा मासूमीन भी दिलों के हाल से बाखबर है, और मैं इस अशरे अव्वल में आपके सामने यही पेश कर रही हूं, जब भी हम मजालिस में मौला का तस्करा सुनते हैं, आइम्मा मासूमीन का तस्करा सुनते हैं, वाकई दिल से नारे निकलते हैं, सलवातें निकलती हैं, मगर उस वक्त कभी कभी हमारे जहनों में आ जाता है हाँ मौला है, मौला का मकाम तो बुलंद है। नहीं, मौला का मकाम बयान इसलिए होता है, इसलिए खुदा इस मजलिसों को कायम रखे हुए, इसलिए खुदा आले मोहम्मद के जिक्र को कायम रखे हुए कि इनसे सीखो, इनके इनसे मुतमस्सिक हो जाओ, क्योंकि अगर इनके किरदार की पैरवी करोगे, इनसे मुतमस्सिक हो जाओगे, तो मैं तुम्हारे लिए भी कानून कुदरत बदल दूंगा जैसे इनके लिए बदलता हूं। और कैसे बदलते? आज तस्करा मैं करूंगी चौथे इमाम हज़रत इमाम बिन ज़ैनुल आबिदीन अलैहिस्सलाम। دیکھیے حسین ابن علی کی قربانی کا ثمر یہ ہے کہ جب یہ عشرہ اول آتا ہے نا, ہر سال جب محرم کی ابتدا ہوتی ہے تو خصوصاً عشرہ اول ہے, ویسے تو ایام اعظم ہے لیکن خصوصاً پہلی سے دس محرم کے درمیان جب فرش اعظم دنیا میں جہاں جہاں بچھ رہے ہوتے ہیں نا, وہاں اس بات کی قید نہیں ہوتی کہ صرف شیعہ ہی آئیں گے, نہیں, جو بھی حسین ابن علی سے محبت رکھتا ہے, جو بھی آل محمد سے ذرا عقیدت بھی رکھتا ہے نا, وہ فرش اعظم پہ آتا ہے, ذکر سنتا ہے, چاہے وہ غیر مسلم ہی کیوں نہ ہو. تو بس میرے دل میں اس دفعہ خیال آیا کہ ہم شیعہ علی سنتے ہیں, ہم عشرہ اول میں فضائل علی بیان ہوتے, فضائل امام حسین بیان ہوتے, مگر ہمارے باقی ائمہ کے تصدیق جو دوسرے لوگ ہیں وہ باخبر ہیں, بے خبر ہیں. جو غیر مسلم ہے اس کو نہیں پتا نا کہ ہمارے ائمہ معصومین میں جو کل کے کل ہیں وہ کل کے کل محمد ہیں, ان کا اول بھی محمد ہے, ان کا اسد بھی محمد ہے, ان کا آخر بھی محمد ہے, وہ کل کے کل محمد ہے. تو بس میں نے چاہا کہ روزانہ کی مجلس میں ایک روایت صحیح مگر معصوم کے حوالے سے بیان ہو, اور یہ بھی بیان ہو کہ جو ان کے دامن سے متمسک ہو جاتا ہے, خدا اس کے لیے قانون قدرت بدلتا ہے. آج چوتھے امام کا تذکرہ کروں گی. چوتھے امام امام زین العابدین, آپ کو پتا ہے مولا کثرت سے حج کیا کرتے تھے, یعنی مولا نے اپنی زندگی میں 40 سے زیادہ حج کیے ہیں, اور ان میں سے اکثر حج ہوئے جو مولا نے پیدل چلتے ہوئے کیے. تو روایات میں ہے کہ ایک مرتبہ مولا کی روایت میں کہاں سے پڑھی ہوں, کتاب مدینت المعاجز جس کا اردو ترجمہ ہے معجزات آل محمد, وہاں سے یہ روایت بیان کر رہی ہوں, اس کی دوسری جلد سے. مولا حج کے لیے گئے, اور اس سال حج پر حاکم مدینہ عبد الملک بن مروان بھی حج پر موجود تھا. اچھا, یہ وہ شخص ہے اس کے دل میں بغض علی ہے. اب وہ حج کے دوران دیکھ رہے ہیں, جب چوتھے امام جاتے ہیں حجر اسود کو بوسہ دینے تو مجمع خود چھٹ جاتا ہے, جب چوتھے امام طواف کر رہے ہوتے ہیں تو راستہ خود لوگ بنا رہے ہوتے ہیں. تو ابھی کہہ رہے ہیں کہ ان کے لیے تو لوگ ہٹ ہٹ کے راستہ دے رہے ہیں, ان کا احترام کر رہے ہیں, مجھے کوئی پوچھتا ہی نہیں ہے. تو اب جس کے دل میں بغض علی, وہ دنیا میں چاہتا ہے نا سب کچھ دنیا میں مل جائے, عزت دینے والا تو خدا ہے, خدا نے قرآن میں کہا ہے وَتُغِزُّ مَن تَشَاءُ وَتُذِلُّ مَن تَشَاءُ. عزت دنیا میں جب تقسیم, انشاءاللہ کل یہ پرسوں کے مجلس تذکرہ آئے گا, کیوں امام حسین نے ایک سبق یہ بھی سکھایا ہے کہ ذلت کیا اور عزت کیا, بیان کروں گی آگے کی مجالس میں. تو اب جو خدا کی توحید کو صحیح سے نہ مانے, جو آل محمد کی عظمت کو نہ مانے, وہ چاہتا ہے سب کچھ دنیا سے ملتا ہے. اب یہ پریشان ہے, چوتھے امام حج کر رہے ہیں مگر سارا جو مجمع حاجیوں کا ان کو عزت دے رہا ہے, ان کے آگے آگے چل رہا ہے, ان کو راستہ دے رہا ہے. جب حج مکمل ہو گیا, اب دل میں بوس تو ہے نا, بس ایک مرتبہ مکے ہی کی گلی میں ایک مقام سے چوتھے امام گزر رہے تھے, وہ اسی گلی سے وہ گزرنے لگا, دیکھا اچھا یہ سید سجاد جا رہے ہیں, قریب آیا اور آ کے عجیب جملہ کا کہا, سید سجاد آپ میرے دربار میں کیوں نہیں آتے, آپ میرے دربار میں کیوں نہیں آتے, میں یزید نہیں ہوں. یعنی اپنی دانش میں وہ یہ سمجھ رہا تھا کہ یزید کے اتنے ظلم کے بعد شاید نعوذ باللہ آل محمد ڈر جائیں گے اور خوف زدہ ہو جائیں گے, اور آج رہتی دنیا تک لوگ دیکھ رہے آل محمد تو کجا, آل محمد کے قدموں کی خاک نہیں, امام مولا کے چاہنے والے مولا کے عاشق آج بھی کسی سے نہیں ڈرتے, کسی سے نہیں ڈرتے, یہ اعجاز امام حسین کا. مگر وہ سمجھ یہ تھا کہ شاید یزید نے اتنے ظلم کیے کربلا میں, شاید کیونکہ چوتھے امام کربلا میں موجود تھے, کہا دیکھیے آپ میرے دربار میں کیوں نہیں آتے, میں یزید نہیں ہوں. سید سجاد سر جھکائے ہوئے تھے, سر کو اٹھایا, اس کے چہرے کی طرف نگاہ کی اور کہا, یاد رکھنا جس دن تو یزید بنا اس دن میں بھی حسین ہوں, میں حسین کا بیٹا ہوں, جس دن تو یزید بن کر سامنے آئے گا اس دن میں بھی حسین ہوں. ابھی گھبرایا, کہنے میں اس لیے نہیں کہہ رہا, میں اس لیے کہہ رہا ہوں کہ اگر آپ میرے دربار میں آئیں گے تو میں آپ کو انعام و اکرام دوں گا, میں تو غیروں کو دیتا ہوں, آپ تو فرزند رسول ہیں, میں آپ کو انعام و اکرام سے نوازوں گا. جیسے ہی اس نے یہ کہا, اس روایت میں لکھا یہ ہے کہ امام زمین پر بیٹھ گئے, زمین پر بیٹھ کے مولا نے اپنی ابا کو پھیلایا اور پھیلا کے عرش کی طرف نگاہ کی, بار الہا جو قدر و منزلت ہماری تیری بارگاہ میں ہے ذرا اس کو بھی دکھا دے. فقط مولا نے اتنا جملہ کہا, اب جو جھک کے دیکھا تو ابا کا دامن نایاب موتیوں سے بھرا ہوا تھا, اور یہ نایاب موتی دیکھ کے چوتھے امام کہتے ہیں, جن کی خدا کی بارگاہ میں یہ قدر و منزلت ہو, ہم نے فقط ابھی کہا تھا, مانگا نہیں تھا خدا نے اتنا دے, تو مجھے تیرے دربار میں آنے کی کیا ضرورت ہے. یہ کہہ کے خود کہا, بار الہ ان موتیوں کو اٹھا لے, مجھے نہیں چاہیے, ہم دولت دنیا نہیں چاہتے. تو بتایا امام نے, امام کی قدر و منزلت کیا ہے, وہ اشارہ کریں تو مٹی سونا بن جائے, اور دنیا یہ سمجھتی ہے کہ بس ہم نے کربلا میں ڈرا دیا تو آل محمد ڈر جائیں گے. عظمتیں چاردہ معصومین ہے, یہ عظمت سید سجاد ہے جو میں نے آپ کے سامنے بیان کی. اچھا, مولا کا تو مرتبہ ہی بلند, لیکن جو مولا کے دامن سے منسلک ہو جائے, خدا اس کے بھی مقدر کو بدل دیتا ہے, خدا اس کے لیے بھی قانون قدرت کو بدل دیتا ہے. کیسے بدل دیتا ہے؟ مدینے میں سید سجاد اپنے گھر میں تشریف فرمائے, ایک شخص آتا ہے, دروازہ کھٹکھٹایا, غلام نے دروازہ کھولا, کہا مجھے سید سجاد سے ملنا ہے. مولا سے پوچھا, مولا کا آنے دو, آ گیا اندر. کہا مولا مجھے آپ کا ایک غلام چاہیے. مولا میں آپ سے یہ تو کہہ نہیں سکتا کہ میں آپ کا غلام خریدنا چاہتا ہوں, اس لیے کہ مجھے پتا ہے کہ آپ کی نظر میں دولت دنیا کی کوئی حیثیت نہیں ہے, آپ قیمت لیں گے نہیں. تو مولا اس لیے یہ گزارش لے کر آیا ہوں کہ اپنا ایک غلام مجھے ہدیہ کر دیجئے, تحفے میں دے دیجئے. اب در آل محمد پہ کوئی آ کے مانگے مولا خالی ہاتھ تو لٹاتے نہیں ہیں. اب جیسے اس نے یہ کہا مجھے آپ اپنا ایک غلام ہدیہ کر دیجئے, مولا نے حکم دیا جتنے غلام میرے گھر میں ہیں خدمت میں معمور وہ سب یہاں آ جائیں. سب کھڑے ہو گئے. مولا نے کہا تجھے کون سا غلام چاہیے؟ کہا مولا وہ غلام جو مجھے چاہیے وہ ان میں نہیں ہے. کہا ان میں نہیں ہے, کون سا غلام؟ پھر مولا نے کہا اچھا جو استبل کی گھوڑوں کے استبل کی صفائی کرتا ہے وہ اس میں نہیں ہے, جاؤ اس کو بھی بلا کے لاؤ. وہ بھی آ گیا. جیسے ہی بلا کے اس کو کھڑا کیا تو اس شخص نے کہا مولا یہ والا غلام چاہیے. ازدار بہت غور سے سنیے گا اور پہچانیے گا, آج شب جمعہ ہے نا, آج ہم پڑھتے ہیں نماز امام زمانہ پکارتے ہیں, مگر سوچیے کیا ہمارے قلب میں وہ محبت ہے اپنے وقت کے امام کی جیسی ہونی چاہیے. اب جیسے ہی وہ غلام آ گیا اس شخص نے کہا مولا مجھے یہ والا غلام چاہیے. مولا نے کہا یہ والا کیوں چاہیے؟ کہا مولا مدینے میں بارش نہیں ہو رہی تھی, لوگ نماز استسقہ پڑھ رہے تھے کہ بارش ہو جائے. جب نماز استسقہ پڑھ رہے تھے اور گڑگڑا رہے تھے مگر بارش ہو نہیں رہی تھی, تو میں نے دیکھا آپ کے گھر سے یہ غلام نکلا اور نکل کے اسی مقام پہ جہاں لوگ نماز استسقہ پڑھ رہے تھے بارش کے لیے, وہیں پر ایک الگ تھوڑا ہٹ کے اس جگہ سے گیا, مصلی بچھایا, دو رکعت نماز پڑھی آپ کے اس غلام نے, اور اس غلام نے سر کو سجدے میں رکھ کے کہا بار الہ میں تیرے ولی تیری حجت کا غلام ہوں, جن کا میں غلام ہوں ان کا ہی واسطہ دیتا ہوں. پاک پروردگار سید سجاد کے صدقے میں, فرزند رسول کے صدقے میں تو اس شہر پہ ابر رحمت برسا دے. وہ شخص کہتا ہے ابھی اس غلام نے, مولا آپ کے اس غلام نے سجدے سے سر نہیں اٹھایا تھا کہ بادل آیا اور بارش شروع ہو گئی. ابھی اس کا سر نہیں اٹھا تھا سجدے سے کہ اس کی دعا کی برکت سے بادل آیا اور بارش ہو. تو مولا بس مجھے یہ والا غلام چاہیے کیونکہ یہ خدا کی بارگاہ میں اتنا مقرب ہے کہ یہ دعا کرے تو خدا ابر رحمت برسا دے. عزدار سنو, چوتھے امام نے کہا میں دے دیتا ہوں, مجھے دینے میں اعتراض نہیں ہے, مگر یہ میرے بغیر جی نہیں سکے گا. اللہ اکبر. دیکھیں ایک محبت تو ہے جو ہم اور آپ کہتے ہیں ہم مولا سے محبت کرتے ہیں, ہم مولا سے محبت کرتے ہیں, بات تو جب یہ ہے دلیل و جواب وہاں سے آئے, ہاں یہ ہمارا ہے, یہ ہمارے بغیر نہیں رہ سکتا. یقین جانیے ہم محبت کے اس منزل پہ نہیں پہنچے ہیں, اسی لیے امام زمانہ کی زیارت سے محروم ہیں, کیونکہ جو لوگ جن کو امام زمانہ کی زیارت ملی ہے جمکران میں ہو, مسجد سہلا میں ہو, جہاں بھی ہو, کتابیں بھری پڑی ہیں روایتوں سے, ان میں ایک چیز ملتی ہے کہ جنہیں ملی ہے جب ان سے پوچھا گیا اور جب مولا سے بھی لوگ ملے کہ مولا اس کو کیوں زیارت ملی, کہا مجھے پتا تھا اگر زیارت نہ دیتا تو یہ مر جاتا میرے عشق میں. شاید ہم ابھی محبت و عشق کے اس منزل پہ نہیں پہنچے. مولا نے کہا اس کو نہ لے, یہ جائے گا مجھ سے جدا ہوگا, یہ مر جائے گا. یعنی مولا مجھے تو یہی والا غلام چاہیے اور آپ دیتے عطا کرتے ہیں, مجھے بس یہ غلام چاہیے. اب وہ غلام رو رہا ہے, مولا مجھے خود سے جدا نہیں کیجیے گا, مولا میں جانا نہیں چاہتا. مولا کہا دیکھ ہم آل محمد ہیں, ہمارے در پہ آ کے کوئی مانگے ہم منع نہیں کرتے, ایسا کر کچھ دن کے لیے چلا جا, یہ مومن خوش ہو جائے گا, پھر میں تجھے بلا لوں گا, کچھ دن کے لیے چلا جا. وہ راضی ہوا. اب جیسے ہی وہ جانا چاہتا ہے تاریخ یہ کہتی ہے اس نے مولا کے گھر سے باہر قدم نکالا, گرا اور مر گیا. وہ جو مولا کہہ رہے تھے نا کہ میرے بغیر رہ نہیں سکتا, جی نہیں سکے گا, اور شخص کا جاب اس کی نماز جنازہ میں شریک ہوئے, مجھے پتا تھا یہ میرے بغیر رہ نہیں سکتا, یہ ایمان پر تھا یہ وہاں بھی ہمارے ساتھ ہوگا. صلوات پڑھیے بابا سے برم. تو جو مولا سے محبت کر لے خدا اس کے لیے قانون قدرت بدلنے کو تیار ہے, بشرطے جو عقیدہ ہمارے قلب میں ہے ولایت آل محمد کا ہم اس پر عمل سے ثابت کریں. کیوں اس غلام کی دعا میں تاثیر کیوں تھی؟ تھا تو وہ استبل صاف کرنے والا مولا کا ملازم, مگر مولا کے در سے اس نے کردار کی پیروی سیکھ لی تھی, وہ مولا کی اطاعت کرتا تھا عمل سے, جھوٹ نہیں بولتا ہوگا, غیبت نہیں کرتا ہوگا, نمازیں نہیں قضا, ہر وہ واجب جس پر خدا نے حکم دیا ہے معصومین نے عمل کر کے بتایا اس پر عمل کرتا تھا. اور دیکھیے ہمارے لیے ہم کہتے ہیں بڑا مشکل ہے آج کے دور میں ہم کیسے غیبت نہ کریں, بڑا مشکل ہے جھوٹ نکل جاتا ہے. یاد رکھیے آل محمد کے ماننے والوں کے لیے کوئی چیز مشکل نہیں ہوا کرتی. کیوں نہیں ہوا کرتی؟ دنیا ہدایت کا راستہ ڈھونڈ رہی ہے, ہاں یہ بھی صحیح ہے, ہاں وہ بھی صحیح ہے, یہ بھی, हमें हिदायत का रास्ता ढूंढना नहीं है, खुदा ने हमें हिदायत पर पैदा किया है। हमारे मोहम्मद के मानने वाले, हमारा काम फकत क्या है, मौला की पैरवी कर लो, जो कुछ उन्होंने कहा है उस पर अमल कर लो, जो कुछ उन्होंने किया है उसकी पैरवी कर लो। क्या मुश्किल है, क्या मुश्किल है? सख्ती हो, खुशी हो, गम हो, हर चीज में कैसे खुदा की इताअत करनी वो अमल करके दिखा गए। तो बस अज़ादारों, यही सबक करबला में इमाम हुसैन सिखा रहे हैं, और यही मेरी अशरे का उनवान है, करबला जीना सिखाती है। मख्तल है करबला, मगर मौला ने वो पैगामात दिए अपने चाहने वाले शियों को, ऐसे जियोगे तो हमारे हो इस दुनिया में भी उस दुनिया में भी। यहां तक कि मैं आपको एक हदीस सुनाऊं, पांचवें इमाम इत्तेमा में मोहम्मद बाकिर अलैहिस्सलाम, बहुत गौर से सुनिएगा, बहुत छोटा सा जुमला है मगर बहुत बड़ा पैगाम है। पांचवें इमाम कहते हैं, अगर कोई पत्थर भी, हम क्या हैं, अशरफुल मखलूकात, यानी इंसान को पैदा करके अल्लाह ने कुरान में तारीफ की है, लकद खलकनल इंसाना फी अहसन तकवीम, हमने इंसान को बड़ी अच्छी तरीके से बनाया है, खुदा तारीफ कर रहा है, हम तो इंसान है ना। पांचवें इमाम कहते हैं, इंसान तो कुजा, इंसान को भी मिलेगा, लेकिन अगर पत्थर भी हम आले मोहम्मद से मोहब्बत करेगा और अपनी मोहब्बत पे कायम रहेगा, खुदा रोजे कयामत उसे हमारे साथ मशहूर करेगा। अब अगर आज कोई कहे ऐसा कैसे हो सकता है, मैं बता देती हूं ऐसा कैसे हो सकता है। परवरदिगार आलम ने मोहम्मद वाले मोहम्मद की विलायत को कायनात के जर्रे जर्रे के सामने पेश किया। जिस जमीन ने पहले कबूल किया वो सरसब्ज शादाब हो गई, जिस जमीन ने कबूल नहीं किया वो सहरा और रेगिस्तान हो गई। जमीनों के ऊपर पेश किया, आसमानों के ऊपर पेश किया, दरख्तों के ऊपर पेश किया, तमाम मखलूकात के सामने अल्लाह ने विलायत मोहम्मद वाले मोहम्मद पेश की। पत्थरों में जिस पत्थर ने सबसे पहले अली की विलायत का इकरार किया, मोहम्मद वाले मोहम्मद की विलायत का, बहुत से पत्थरों ने इकरार किया, जिन्होंने इकरार किया वो जरो जान गए, और जिन्होंने इकरार नहीं किया वो पैर के तले रौंदे जाते हैं। तो जिस पत्थर ने सबसे पहले विलायत अली का इकरार किया, वो पत्थर को अल्लाह ने क्या बना, हकीक, और रकीक को इज्जत क्या मिली, क्या इमाम हसन अस्करी अलैहिस्सलाम इरशाद फरमाते हैं, इमाम हसन अस्करी जो मोमिन की पांच अलामतें बताएं कि मोमिन जो है वाजिब और नाफला नमाजें रोज पढ़ता है और बिस्मिल्लाह से कहता है और कनूत पढ़ता है और ज़ियात अरबईन पढ़ता है, अलामत बताई कि मोमिन के सीधे हाथ में अकीक की अंगूठी होती है। क्यों, क्यों इस फजीलत है, जिस हाथ में अकीक की अंगूठी हो दुआएं कबूल होती हैं। इस पत्थर को मोमिन की अलामत बना दिया, आज सारी दुनिया शियों को पहचानती है, अकीक है हाँ ये शिया होगा, औरतों के हाथ में अकीक है हाँ ये शिया होगा, पहचान है हमारी। क्यों इमाम कह रहे हैं इस पत्थर को क्यों मिली अजमत, इसलिए कि इसने विलायत आले मोहम्मद का इकरार सबसे पहले किया था, और सिर्फ दुनिया ही में इसको इज्जत नहीं मिली, जब कोई मर जाता है, जब आले मोहम्मद का चाहने वाला कोई मर जाता है तो मुस्तहबात में से है कि जब गुस्लो कफन दो, जब कफन पहना लो तो उसके मुंह में अकीक का पत्थर रख दो, और ज्यादा बेहतर है वो पत्थर अकीक का रखिए जिसपे चारदा मासूमीन के नाम लिखे हों। क्यों, इसलिए कि जब कब्र में दफन किया जाएगा मुनकिर नकीर सवालों जवाब के लिए आएंगे तो ये अकीक का पत्थर जो मुंह में रखा है ये मुनकिर नकीर के सवाल जवाब ये खुद देगा। अजमत देखिए, अब पांचवें इमाम की हदीस समझ में आई, ये पत्थर दुनिया में भी मोमिन का निशानी और मददगार और कब्र में जाने के बाद भी मोमिन की मदद कर रहा है। क्यों, इसीलिए पांचवें इमाम ने कहा अगर पत्थर भी हमसे मोहब्बत करेगा तो खुदा उसे रोजे कयामत हमारे साथ मशहूर करेगा, और हम तो चाहने वाले हैं मौला के, आशिक हैं मौला के, दीवाने हैं मौला के, मजनून हैं मौला के। तो करबला से हुसैन ने पैगाम दिया, करबला तुम्हें जीना सिखा देगी, करबला में अपने मौला के कलाम को समझो, और इस अशरे में मैं आपके सामने मौला हुसैन के कलाम को पेश कर, आज भी दो मंजर पेश करूंगी, एक पैगाम आपके सामने पेश करूंगी रिवायतों हदीसों से, और फिर मैं मसाइब की मंजिल पे आ जाऊंगी। आज की अब सूची क्या हुआ, करबला में कौन सा मंजर पेश करूंगी, जब मौला करबला पहुंच गए, मौला हुसैन कूफे में इब्ने ज़ियाद को इत्तला मिल गई हुसैन करबला पहुंच चुके हैं, इब्ने ज़ियाद ने खत लिखा कासिद को दिया, कहा ये जाकर हुसैन इब्ने अली को करबला में दे दो और हुसैन से जवाब लेके आना। वो कासिद गया, मौला के खयाम के करीब पहुंचा, मौला अबुल फजल अब्बास ने पूछा कौन, कहा मैं खत लेकर आया हूं, मौला अब्बास उसे लेके खैमे में आए, मौला हुसैन के सामने वो खत पेश किया गया। मौला ने जब खत खोला, अब गौर से पढ़ी सुनिएगा तहरीर क्या थी और मौला ने जवाब क्या दिया, बस ये सुनाने के लिए, अगर ये समझ में मुझे और आपको आ गया ना हमें दुनिया में जीना आ जाएगा। मौला जीना सिखा रहे हैं करबला से। जब मौला हुसैन ने खत खोला, उसमें लिखा क्या था, एक एक मैं सबसे मुखातिब हूं, बहुत गौर से सुनिएगा और सोचिए कि जब इंसान आले मोहम्मद को ना माने, गुनाह करता रहे, तो माशरा कहां पहुंच जाता है। खत में लिखा था, मैं इब्ने ज़ियाद, मेरे अमीरुल मोमिनीन यजीद ने मुझे हुक्म दिया है कि उस वक्त तक पेट भर के खाना नहीं खाना, चैन से नहीं सोना जब तक के हुसैन की बैत न ले लो या उन्हें कत्ल ना कर दो। बस इतना लिखा था। आपने सोचा जुमला क्या है, अमीरुल मोमिनीन यजीद। लोग कहते हैं ना इमाम हुसैन सबर कर लेते, मदीने में रहते, हालात बदल जाते, फिर इमाम आ जाते लश्कर लेके, सबको कुर्बान कर दिया, क्या मिला। सुनिए क्यों ये हुसैन निकले नन्हे नन्हे बच्चों को लेके मदीने से। यजीद मसनद पे बैठ के खुद को खलीफतुल मुस्लिमीन कहता था, खुद को जानशीन रसूल कहता था और लोगों से अमीरुल मोमिनीन कहलाता था। ये अमीरुल मोमिनीन लकब फकत मौला अली का है, इसलिए कि रिवायात में मिलता है सादिक़े आले मोहम्मद इमाम जाफर सादिक़ अलैहिस्सलातु वस्सलाम। छठे इमाम के पास उनका एक चाहने वाला आया, आके मौला को सलाम किया, मौला के हाथों का बोसा दिया और बड़ी मोहब्बत से कहा, अमीरुल मोमिनीन फरजंदे रसूल। जैसे ही कहा, छठे इमाम ने कहा, खामोश, ये तूने क्या कह दिया। मौला, क्या आप मोमिनों के अमीर नहीं है, छठे इमाम को कहा जा रहा है, सुनिएगा गौर से। मौला, क्या आप मोमिनीन तो कहा है। कहा, खबरदार, ये लकब फकत हमारे जद अली इब्ने अबी तालिब, इस लकब में हम आइम्मा भी शरीक नहीं है, खुदा ने ये लकब अमीरुल मोमिनीन फकत हमारे जद अली को दिया है, खबरदार ये लकब हमारे लिए, जो लकब फकत अली के लिए हो। ये जमाना आ गया, रसूल की वफात के बाद सिर्फ 50 साल गुजरे हैं। 50 साल गुजरने में ज्यादा अरसा नहीं लगता, हमारे पाकिस्तान को बने 65 साल से ज्यादा हो गया। हाँ, रसूल के बाद सिर्फ 50 साल गुजरे थे कि वाकई करबला हो गया। लोग भूल गए मकाम आले मोहम्मद। खत में लिख रहा है वो मलऊन इब्ने ज़ियाद, अमीरुल मोमिनीन यजीद ने कहा है कि जब तक खाना पेट भर के ना खाना, सोना नहीं चैन से जब तक हुसैन को कत्ल ना कर लो। मौला हुसैन ने पढ़ा, खत को जमीन पे फेंक दिया और जमीन पे फेंक के मौला हुसैन की जबान मुबारक से एक जुमला हुआ है, बस मुझे वो आपको सुनाना है। मौला हुसैन कहते हैं, वो कौम कभी कामयाब नहीं थी जो अल्लाह की नाराजगी की कीमत पर मखलूक को राजी करे। यजीद को खुश करने के लिए, यजीद को खुश करने के लिए खुदा को नाराज करना, अल्लाह की कत्ल करना। तो मौला ने करबला से क्या जीना सिखाया कि जब तुम अपने जमाने को देखो ना, तो आज हमारे बच्चे जवान जो कॉलेज यूनिवर्सिटीज में पढ़ रहे हैं, बड़ी बड़ी बहसें घर में होती हैं सियासत पे, ऐसा क्यों, फला मुल्क क्यों कर रहा है, फला लीडर ये क्यों कर रहा है। करबला से सीखिए मौला हुसैन का जुमला, कोई कौम उस वक्त तक हो सकती जो अल्लाह की नाराजगी की कीमत पर मखलूक को राजी करे। अब आप दुनिया में आंख खोल के देखिए, मुझे मिंबर से नाम लेने की जरूरत ही नहीं है। अब आप दुनिया के मुल्कों को देख लीजिए जो फकत अल्लाह पे भरोसा किए, उन पर कोई हाथ डालने की हिम्मत नहीं रखता। और जो आज दुनिया के आगे झुके हुए हैं, अगर हमने ये कर दिया तो वो हमला कर देंगे, वो जलीलों पस्तर हुए जा रहे हैं, उनके मुल्क के हालात बदतर हुए जा रहे हैं। क्यों? अल्लाह की नाराजगी की कीमत पर लोगों को राजी कर रहे हैं। मौला हुसैन ने जीना सिखा दिया। आज एक और मंजर पेश करूं आपके सामने। मौला जब करबला आ रहे थे, रास्ते में मुख्तलिफ मकामात पे मौला रुके हैं। जब काफिला थक जाता था तो मुख्तलिफ मकामात पे मौला कयाम करते थे। एक मकाम था मकाम बैजा, उस मकाम पे मौला ने अपने काफिले को रोका। उस वक्त हुर के 1000 सिपाही भी मौला के साथ थे। जब रुक गए मौला, खेमे लग गए, मौला ने सबको जमा किया और मकाम बैजा पे मौला ने एक अजीम शान खुतबा दिया। मैं उस खुतबे की सिर्फ 3 लाइनें आपके सामने पढ़ रही हूं, क्योंकि मौला ने ऐसा पैगाम दिया है कि वाकई हमें जीना सिखा दिया है। खुदा करे कि मौला का ये कलाम हमारे कल्ब पे लिख जाए, ताकि हम करबला से जीना लें, दुनिया में भी हम कामयाब हों, आखरत में भी हम कामयाब हों। क्या है उस खुतबे में, जब सब बैठ गए, हुर के सिपाही भी बैठे हुए हैं, क्योंकि मौला भी रास्ते में थे, करबला पहुंचे नहीं थे, मकाम बैजा करबला से पहले पड़ता है। मौला ने खुतबा दिया, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अय्युहन्नास, रसूल खुदा की हदीस है, रसूल हैं, जब कोई ऐसे जालिम हाकिम को देखे जो अल्लाह के अहकामात को पामाल कर रहा हो, अल्लाह के जो वाजिबात हैं उनको पामाल कर रहा हो, और अल्लाह से किए हुए अहद को तोड़ रहा हो, अल्लाह की मखलूक पर जुल्म कर रहा हो, कत्ल कर रहा हो, और उस वक्त अगर बाकी लोग जालिम हाकिम, हाँ मौला का जुमला याद रखिएगा, जालिम हाकिम ऐसा कर रहा है और बाकी लोग ना अपने कौल से, अपनी जबान से, ना अपने अमल से उसकी मुखालफत नहीं कर रहे। तो याद रखो, अल्लाह उस जालिम हाकिम के साथ उन लोगों पर भी अजाब नाजिल करेगा जो खामोशी से तमाशा देख रहे हैं, ना जबान से मुखालफत कर रहे हैं ना अपने अमल से मुखालफत कर रहे हैं। ये मौला के खुतबे की इब्तदाई तीन लाइनें हैं जो मैंने आपके सामने पढ़ के सुनाई। मौला ने क्या पैगाम दिया, बहुत अहम पैगाम, कि जुल्म हो रहा है, देख रहे हैं, उसके खिलाफ खड़े नहीं हो रहे, ना जबान से उसका इत्तेजाज कर रहे कि हाँ ये बुरा कर रहा, नहीं, और ना अपने अमल से उसके खिलाफ खड़े हो रहे हैं। तो मौला हुसैन ने एक पैगाम दे दिया, याद रखो खुदा उस जालिम के साथ उस लोगों को भी जो खामोश तमाशाई हैं उनको भी अजाब नाजिल करेगा। यानी ना जुल्म करना ना जालिम के मददगार बनना, ये खामोश रहना भी जुल्म की मदद है। और इतना बड़ा ये जुल्म है, हुसैन सिखा रहे हैं जीना, तो हुसैन तुम्हें बता रहा है कभी जिंदगी में जुल्म नहीं आने देना, तुम्हारी जात, तुम्हारी जबान से, तुम्हारे अमल से किसी पर जुल्म ना हो, और ना किसी जालिम की खामोशी से मदद करना, यानी कि चुप हो, ये चुप रहना भी मदद है। हम ज़ियारत वारसा में पढ़ते हैं, मैंने आपके सामने पढ़ा था दो मुहर्रम को, ज़ियारत वारसा में हम ये जुमला पढ़ते हैं, क्या पढ़ते हैं, वलाहनल्लाहु उम्मतन ज़लमत का वलाहनल्लाहु उम्मतन क़त्ल वलाहनल्लाहु उम्मतन समिअत बिज़ालिका फ़रज़ियत बे, उन पर भी अल्लाह की लानत हो मौला जिन्होंने आप पे जुल्म किया, उन पर भी लानत हो अल्लाह की जिन्होंने आपको क़त्ल किया, उन पर भी आपकी अल्लाह की लानत हो जो लोग देखते रहे मौला आप पे जुल्म होते खामोश रहे। वही सेम लानत है, वही अज़ाब इलाही है। कितना बड़ा जुल्म, ये जुल्म करना कितना बड़ा गुनाह है, मैं आपके सामने हदीस कुदसी पेश करती हूँ। जनाब रिसालत इमाम अहमद मुश्तबा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, जनाब रिसालत इमाम कहते हैं हदीस कुदसी है कि रब्बे ज़ुल्जलाल इरशाद फरमाता है, आप लोग पढ़ना चाहें किताब मीज़ानुल हिकमा की पांचवीं जिल्द से मैं ये रिवायत पढ़ रही हूँ, यह हदीस पढ़ रही हूँ, हदीस कुदसी है। परवरदिगार आलम अपने इज्जत और जलाल की कसम खा के कहता है, मैं जरूर दुनिया और आखिरत में बदला लूंगा जालिम से, और उससे भी जो मजलूम को देखता रहे और उसकी मदद ना करे। अल्लाह कह रहा है, इज्जत और जलाल की कसम खा के कह रहा है, मैं जरूर बदला लूंगा दुनिया में भी आखिरत में भी। अच्छा कैसे बदला लेगा, पहले तो सबसे बड़ी बात यह कि जब हम मजालिस में सुनते हैं ना तस्करा, जुल्म है, मौला पे जुल्म हुआ था, देखो जुल्म के मददगार न बनना, जुल्म न करना, हम सबके जहनों में, मैं तमाम खवातीन से मुखातिब, तमाम मोमिनात से मुखातिब हूं, हम सबके जहनों में जो एक पिक्चर बनी हुई है ना जालिम की, हम कहते हैं नमरूद जालिम, शद्दाद जालिम, फिरौन जालिम, सद्दाम जालिम, यजीद जालिम, बेशक जालिम है, ये तो जालिमों के बहुत बड़े बड़े किरदार हैं। लेकिन जुल्म की डेफिनेशन क्या है, जुल्म की तारीफ, जुल्म कहते किसको है, ये तो सुनिए मासूम से, जुल्म कहते किसको है। देखिए अगर मैं इस वक्त कहूं कि दिन है ना, तो उसका मतलब क्या है, रात नहीं है, रोशनी है तो उसका मतलब ये अंधेरा नहीं है। हर चीज को उसके ऑपोजिट से, उसके मुताजात से पहचानते हैं। तो मैं कह रही हूं इस वक्त दिन है तो उसका मतलब क्या है, हाँ रात नहीं है। जुल्म का मुताजात, जुल्म की जिद क्या है, जुल्म की जिद है अदल, इंसाफ। यानी अगर कोई इंसान किसी चीज को उसके मकाम पे ना रखे, मतलब जूती का मकाम है पैर, पांव में जूतियां पहनते हैं, टोपी का मकाम है सर, अगर कोई टोपी को पैर में रख लिया, जूतियों को सर पे रख ले, तो क्या होगा, जुल्म, क्योंकि जो चीज जिस मकाम के लिए थी उस मकाम पे नहीं रखा। यह है तारीफ जुल्म की, कि जो चीज जिस मकाम के लिए हो उस मकाम पे ना रखो, उसका हक अदा नहीं किया, तो ये जुल्म है। यानी जहां जहां हक पामाल होगा वहां वहां जुल्म होगा। बहुत गौर से सुनिएगा, मैं आपको एक मरकज से मिसाल देकर समझाती हूं क्या मतलब, जहां जहां हक पामाल होगा वहां वहां जुल्म होगा। मसलन अल्लाह ने हम सब पर लोगों के हक रखे हैं, हम पर खुदा का हक है, हम पर रसूल का हक है, हम पर चाहदे मासूमीन का हक है, हम पर माँ बाप का हक है, औलाद का हक है, पड़ोसी का हक है, उस्ताद का हक है, हमारे जिस्म के आज़ा का हक है। चौथे इमाम ने जो हकूक बयान किए हैं एक इंसान पर, वो 50 मौला की किताब थी आइनतुल हुकूक, उसका तर्जुमा हो गया रिसालतुल हुकूक, उसका उर्दू में तर्जुमा हुआ है आईना हुकूक, उर्दू में मिल रही है, सारी मिल जाएगी। हर एक एक मोमिन पर कितने हक इमाम ने बयान किए। अच्छा अब जहां मोमिन किसी का हक अदा नहीं करता वहां जुल्म कर रहा है, हक पामाल कर रहा है। मसलन रिश्तेदारों का हक अदा करना वाजिब है, और जो रिश्तेदारों का हक अदा ना करे, क़िता रहम करे, वो बोलिए वो जालिम है। जहां हक पामाल होगा वहां इंसान जुल्म करता है। तो ये जुम ये ना समझिए कि जब आप मजालिस में सुनते हैं मैं और आप तो हम कह भाई हम तो जालिम नहीं है। मौला ने कहा है करबला में कि देखो जुल्म का साथ मत देना, ठीक है, जालिम ना बनना। और हम तो उस इमाम को पुकार रहे हैं जहूर के लिए कि जिसके लिए कहा क्या जाता है रसूल खुदा क्या कह गए, जब दुनिया जुल्म से भर जाएगी वो इमाम वक्त आएंगे हजरत हुज्जत और दुनिया को अदल इंसाफ से भरेंगे। हम पुकार रहे हैं उस मौला को जो मजलूमों का हक दिलवाएगा, जो मजलूमों का मददगार होगा। और हम अजल कह के दुआए नुदबा पढ़ रहे हैं, ज़ियाते आले यासीन पढ़ रहे हैं, लेकिन अगर हम घर में खुद जुल्म कर रहे हैं तो एक जालिम इमाम जमाना का मददगार नहीं हो सकता। मैं बस दो मिसालें दूंगी ताकि आप पे बात वाज़ह हो। जैसे एक सिला रहीम, अगर कोई रिश्तेदार का हक अदा नहीं, हम जरा सा किसी से नाराज होते हैं भाई भाई छुट जाते हैं, बहन भाई सगे छुट जाते हैं, उन्होंने हमको अपनी बेटी की शादी में नहीं बुलाया था, हम भी नहीं जाएंगे, हम भी नहीं बुलाएंगे अपने बच्चे की शादी में। फला मर गया था, उन्होंने हमें इत्तला नहीं दी, हम तो किसी से सुनकर गए थे जनाजे में। हम मर जाए तो खबरदार बच्चों को वसीयतें कर जाती है मोमिन औरत, ये मैं और आप देखते हैं, खबरदार हमारे मरने पर सगा भाई है, सगे भतीजे हैं, नाराज हो गए, खबरदार हमारे मरने के बाद इनको ना बुलाना। ये क्या है, ये क्या है? खिताए रहीम है, जुल्म है। और खुदा ने क्या कहा, मैं जालिम से दुनिया और आखिरत में बदला लूंगा। दुनिया में भी अल्लाह बदला लेगा, आखिरत में भी। कैसे लेता है बदला? इमाम मासूम की हदीस है, छठे इमाम सादिक आले मोहम्मद इमाम जाफर सादिक अलैहि सलातो वस्सलाम, छठे इमाम कहते हैं जो कितायन करता है, मैं और आप कहते हैं ना उसने ये किया था तो हम भी, वो शेर है तो हम सवा शेर हैं, हम भी ये करके दिखाएंगे, भाई हमने थोड़ी पहल की थी। सुनिए, इमाम कहते हैं सिला रहम मामलात नहीं है, इबादात है। और ये हदीस रसूल खुदा से भी मंसूब, रसूल कहते हैं, इमाम मासूम कहते हैं दोनों मासूम से, जो तुमसे ताल्लुक तोड़े तुम जोड़ो, जो तुम्हें महरूम करे तुम अता करो। अगर तुम ऐसा करोगे तो खुदा तुम्हें बगैर हिसाब व किताब जन्नत में दाखिल करेगा। अजर कितना बड़ा है, जितना हमें मुश्किल लगता है कि उसने हमें मस्जिद में देख के सलाम तक नहीं किया। अरे आप फर्श अज़ा पे मौला के लिए आए, किसी के सलाम के लिए आए? नहीं क्या, नहीं क्या, आप बढ़ के कर ले। अक्सर लोग पूछते हैं मोमिनात हम जाकिरीन से पूछते हैं भाई हम क्या करें, वो तो हमें लिफ्ट ही नहीं कराती हैं, वो तो हमारी गिबतें करती हैं, तो हम उनसे कैसे ताल्लुक बहाल करें, फला से हमारी बुराई की। तो देखिए उसके लिए कोई बड़े पापड़ नहीं बेलने पड़ते, वो आपको कहीं नजर आ जाए आप बढ़ के सलाम कर लीजिए, ये भी सिला रहीम है। आप सुन रहे हैं बीमार है आप आयादत को चली जाइए, ये सिला रहीम है। कम अज कम फोन पे खैरियत पूछ लीजिए, ये भी सिला रहीम है। क्यों? रसूल कहते हैं ताल्लुक नहीं तोड़ना, ताल्लुक नहीं तोड़ना, इसलिए कि ये इबादत है। अगर तुमने इसको बरकरार रखा, अब वो आपकी बेटी की शादी में नहीं आई थी, आप जब कर रहे हैं आइए उनको दावत दीजिए, बुलाइए उनको, ताल्लुक को कायम रखिए। क्यों? रसूल कहते हैं अगर तुमने इस तरह किया तो बगैर हिसाब जन्नत में जाओगे। हम सब खौफजदा होते हैं कैसे हिसाब देंगे खुदा को, क्या क्या गुनाह कर जाते हैं। रसूल बता रहे हैं तुम ये इबादत तो करो, दिल नहीं चाह रहा, इसलिए करो कि मौला ने हुक्म दिया है, इसलिए करो कि हुक्म खुदा है, इबादत है। तो अब आप पता क्या चला, अगर रिश्तेदारों का हक नहीं अदा कर रहे हम कहीं भी, मैं और आप कहीं घर जाके सोचिएगा कौन कौन हमसे नाराज है। अगर हम रिश्तेदारों का हक नहीं अदा कर रहे तो हम जुल्म कर रहे हैं, यानी हम जालिम हैं। और मिसाल दूं, आज हमारे माशरे में तलाक कितनी बढ़ गई है। पहले जमाने में अपनी दादी नानी के जमाने में कभी हम लोग ये जुमला सुनते भी नहीं थे, और आजकल हमारे माशरे में तलाक इतनी आम हो गई है। याद रखिएगा जब भी हक पामाल होता है, तलाक क्यों होती है, या लड़की पर जुल्म हो रहा है या लड़के पर जुल्म हो रहा है, या लड़की के घर वाले तरफदारी कर रहे हैं, लड़के घर वाले, रिश्ते टूटते क्यों हैं? एक घर बना था, निकाह हुआ था घर बनाने के लिए, नस्ल कायम करने के लिए, यकीनन इन दो रिश्तों में जुल्म हो रहा है, कोई किसी तरह आपस में राजी नहीं है। क्यों राजी नहीं है? या तो दिल दुखाया है, या नौबत यहां तक पहुंच जाती है कि मारपीट होती है। क्या आप सब, हम ये हमारे माशरे की कहानी है, हम और आप अपने इर्द-गिर्द मोहल्लों में देख रहे हैं, अपार्टमेंट्स में देख रहे हैं, अभी शादी हुई चंद महीने गुजरे मियां बीवी में मारपीट हो रही है। क्या है ये? जुल्म, जुल्म है ये। और जहां होता है वहीं पे ये तलाक होती है। ये रिश्ता टूटना, ये घरों में जुल्म होना कितना बड़ा गुनाह है। मौलाए कायनात अली इब्ने अबी तालिब अलैहि सलातो वस्सलाम, मौलाए कायनात कूफे में मौला का घर है, आप सब जानते हैं, मौला हम सबको फजाए। मौला जिंदगी का कोई ऐसा साल ना हो कि जब करबला जिंदगी में ना हो। मौला ज़ियारत करबला जरूर मिले, जो नहीं गए उनको भी मौला बुलाइए, जो जा चुके हैं उनको भी बार बार बुलाइए। تو جب آپ زیارت کے لیے جاتے ہیں کربلا اور جب کوفے کی زیارت کے لیے مسجد کوفہ میں جاتے ہیں تو مسجد کوفہ کے باہر ہی مولا کا گھر ہے, چھوٹا سا گھر ہے, آج بھی خدا نے قائم رکھا ہوا ہے. برابر میں ابن زیاد کا محل ایک کھنڈر بن چکا ہے, جاتے ہیں تو ہم لوگ وہاں لعنت بھیجتے ہیں نا, مگر خدا نے علی کے چھوٹے سے گھر کو آج تک قائم رکھا ہوا ہے. اس روایت کو بیان کر رہے ہیں قیس حمدانی, اور میں جہاں سے اس روایت کو پڑھ رہی ہوں, کتاب ہے خدا شناسی کے راستے, وہاں یہ روایت لکھی ہے. مولا علی شدید گرمی میں, لو چل رہی ہے, عرب کی گرمی بہت مشہور ہے, بہت سخت ہوتی ہے عرب کی گرمی, سخت گرمی میں مولا اپنے گھر باہر آ کے بیٹھ گئے اور تلوار ہاتھ میں لیے سر جھکائے بیٹھے ہوئے. قیس حمدانی کہتے ہیں قریب گئے کہ مولا اتنی شدید گرمی ہے, سارے لوگ اپنے گھروں میں آرام کر رہے ہیں, مولا علی آپ بھی اپنے گھر میں آرام کرتے ہیں, مولا دھوپ میں آ کے کیوں بیٹھ گئے؟ عزادارو سنو, اور گھر جا کے نا فرش اعضا سے دعا مانگ کے جائیے, اگر ہم نے کسی پہ ظلم کیا ہے تو خلا ہمیں توفیق دے کہ ہم اس کو راضی کر لیں اپنی زندگی میں. جب قیس حمدانی پوچھتے ہیں مولا کیوں آ کے بیٹھ گئے آپ دھوپ میں, تو مولا کہتے ہیں اس لیے آ کے بیٹھا, ایسا نہ ہو کہ کوئی مظلوم گزرے یہاں سے میرے پاس مدد کے لیے آئے اور دیکھے کہ علی گھر میں دھوپ ہے شاید آرام کر رہے ہوں چلا جائے. میں نہیں چاہتا کہ کوئی مظلوم میرے در پہ آئے مدد کے لیے اور مجھے نہ پائے, اس لیے میں آ کے دھوپ گیا. سوچو عزاداروں, مولا کو کتنا عزیز ہے کہ مظلوم کی مدد کرنا. اس نے کہا اچھا مولا اس لیے دکان میں اس لیے بیٹھا ہوں دھوپ میں. قیس کہتے ہیں ابھی میں اور مولا گفتگو کر ہی رہے تھے کہ دیکھا ایک عورت ہے جو بڑی ہانپتی کانپتی گھبرائی ہوئی چلی آ رہی ہے, اتنی تیز گرمی میں وہ عورت اکیلی چلی آ رہی ہے. آئی مولا کے قریب, ہاتھ جوڑ کے کھڑی ہوگی, کہا مولا ایک حاجت ہے. کہا بولو کیا بات ہے؟ کہا مولا میرا شوہر مجھ پہ بہت ظلم کرتا ہے, مولا اتنا ظلم کرتا ہے کہ مجھے مارتا بھی ہے. مولا چل کے میرے شوہر سے شوہر کی اصلاح کر دیجئے, میں رہنا چاہتی ہوں مگر اس کا ظلم برداشت نہیں ہوتا. روایت یہ کہتی ہے مولا نے سر کو جھکایا, کیوں جھکایا؟ نگاہ امامت سے مولا دیکھ رہے تھے کہ یہ عورت جھوٹ نہیں بول رہی, سچ بول رہی. مولا تو دلوں کا حال جانتے ہیں نا, جو میں نے مجلس کی ابتدا میں کہا تھا کہ جیسے خدا دلوں کا حال جانتا ہے نا, مولا بھی دلوں کا حال جانتے. مولا سر کو جھکائے ہوئے تھے, سر کو اٹھایا, کہا جب تک تیری مدد کر کے تجھ تک حق نہ پہنچا دوں گھر میں نہیں جاؤں گا, چل میرے ساتھ. اس عورت کے ساتھ چلے, اس عورت کے دروازے پہ پہنچے, دروازہ کھٹکھٹایا. دیکھیں جب انسان گناہ کرنے لگتا ہے نا تو کتنا سرکش ہو جاتا ہے. میں نے کل مجلس کے مصائب میں پڑھا تھا نا آپ کے سامنے کہ حبیب اپنے مظاہر آگے کیوں پڑھے, گئے تو تھے کہ نماز کی اجازت مل جائے, مگر جیسے ہی شقی نے لشکر عزیز سے نکل کے کہا حسین سے کہہ دو حسین کی نماز قبول نہیں ہوگی, حبیب سے برداشت نہیں ہوا, تلوار نکال کے حملہ کیا کہ تم ہوتے کون ہو یہ کہنے میں تمہاری نماز قبول ہو. یعنی جو لوگ زبان کے نشتر چلاتے جب گناہ کرتے ہیں نا تو انسان اتنا سرکش ہو جاتا ہے کہ نواسے رسول کے سامنے ان کو برا کہہ رہا ہے. اب جب مولا اس کے در پہ پہنچے, اس عورت کے گھر پہ دروازہ کھٹکھٹایا, اس کا شوہر باہر آیا. جب انسان گناہ کرتا ہے نا تو نیکی کی توفیق چھن جاتی ہے گناہ کے سبب. اس سے پہلے کہ وہ شخص مولا کو سلام کرتا, دروازہ کھول کے کھڑا دیکھ رہا, مولا نے پہلے سلام کیا. جب مولا نے پہلے سلام کیا, سلام کا جواب دیا, مولا نے ایک جملہ کہا, کیوں اس بندے خدا پہ ظلم کرتا ہے؟ یہ اللہ کی بندی نہیں ہے؟ کیوں خدا کی اس مخلوق پہ ظلم کرتا ہے اور خدا کو ناراض کرتا ہے؟ دیکھ توبہ کر لے, خدا کی بارگاہ میں توبہ کر لے, اس کے ساتھ اچھا سلوک کر. مگر کیونکہ گناہ کرتے کرتے انسان سرکش ہو جاتا ہے, مولا اس کو نصیحت کر رہے ہیں, وہ پلٹ کے کہتا کیا ہے, میری بیوی ہے میں کیسے ماروں گا, میں اس کو آگ میں جلا سکتا ہوں. جیسے ہی اس نے یہ جملہ کہا, میں تو اس کو آگ میں بھی جلا سکتا ہوں, مولا کار نیام سے باہر آئی, جلال آ گیا مولا کو. مولا نے کہا میں تجھے امر بالمعروف کر رہا ہوں, نصیحت کر رہا ہوں کہ تو توبہ کر لے, تو گناہگار ہو رہا ہے, اللہ کو راضی کر لے, اور تیری سرکشی کا عالم یہ کہ تو کہہ رہا ہے میں اس کو جلاؤں گا. جیسے ہی مولا کا جلال کا یہ عالم دیکھا کہ اب کہیں ایسا نہ ہو تلوار مجھ پہ چل جائے, اور جب مولا کی آواز بلند ہوئی تو ارد گرد محلے کے لوگ بھی نکل آئے, اور جب سب نکل کہا بدبخت مولا کائنات کو جواب دیتا ہے, مولا تجھے نصیحت کر رہے ہیں. اب جب اس نے دیکھا سب ملامت کرنے لگے, مولا کے قدموں پہ گرا, مولا مجھے معاف کر دیجیے, مولا میں خدا سے معافی مانگتا ہوں, توبہ کرتا ہوں, آئندہ اس پر ظلم نہیں کروں گا. مولا کہا تو اپنے وعدے پہ قائم رہے گا؟ کہا مولا میں ہاتھ جوڑ کے آپ سے بھی معافی مانگتا ہوں اور خدا کی بارگاہ میں بھی. مولا نے اس عورت کی طرف کہا جا اپنے گھر جا, میں تیرے شوہر کی اصلاح کر دی ہے, اور جا کے اپنے گھر میں آباد رہے. عزاداروں سوچو, آج اگر ہمارے گھروں میں یہ ظلم ہو رہا ہو, ہماری بیٹی کے ساتھ, ہماری بہو کے ساتھ, ہماری بھتیجی کے ساتھ, اور گھر میں رہنے والے جو لوگ ہیں وہ لڑکے کے ماں باپ بہن بھائی, ہم نہیں بولتے بھائی میاں بیوی کا معاملہ, کیوں نہیں بولتے؟ اس کو بھی نصیحت کیجئے, اس کو بھی نصیحت کیجئے, یہ بھی مخلوق خدا ہے, وہ بھی مخلوق خدا ہے, آپ نے نکاح کیا تھا, گھر بنایا تھا بسانے کے لیے, کیوں جاڑ رہے ہیں؟ اور ہوتا ہے کیا, اگر طرفداری کرتی بھی ہے تو مائیں بیٹوں کی کرتی ہے. ارے بیوی ہے ہی بد زبان, वो करती इस तरह है? नहीं, ये हक नहीं है। इसका मतलब क्या हुआ? अगर इस तरह आपने अपने बेटे की तरफदारी कर ली, या अगर किसी की बेटी पर जबान है, शौहर पर जुल्म कर रही है, उसकी मां ने उसकी तरफदारी कर ली, किसी रिश्तेदार ने, क्या हुआ? और से सुनिएगा, आप जालिम के मददगार बन गए, या आप खामोश तमाशा देख रहे हैं, भाई हम नहीं बोलते, भाई बाबा से घर में बहुत लड़ाइयां होती हैं, आए दिन सुनते हैं मारपीट हो रही है, हम क्या करें, हम अलग रहते हैं, वो अलग रहते हैं, वो जाने उनका काम जाने। याद रखिए, मौला हुसैन ने क्या कहा, जो खामोश रहकर जो ना जबान से बोले जुल्म के खिलाफ ना अमल से बोले, अल्लाह उस पर वही अजाब नाजिल करेगा जो उस जालिम पे नाजिल करेगा। तो अमलाक या हुसैन कहते रहे, नारे हैदरी लगाते रहे, लेकिन घरों में अगर हम ये जुल्म कर रहे हैं या खामोश रह के जुल्म की मदद कर रहे हैं, तो हम जालिम के मददगार कहलाएंगे। और जब ये करेंगे तो लाख हम दुआ नज़बा पढ़ते रहें, लाख हम इमाम ज़माना को पुकारते रहें, इमाम कहेंगे तुम तो अपनी जात से जुल्म दूर तो करो, फिर मेरी मदद का ऐलान करना। अब आपकी समझ में एक और बात आएगी, वो क्या, हम रिवायात पे पढ़ते हैं जब इमाम ज़मान का ज़हूर हो तो नहीं ऐसे लोग होंगे जो इमाम को पुकार रहे होंगे, मगर फिर इमाम का ज़हूर होगा तो उनके गुनाहों के सबब वो इमाम की तलवार से मारे जाएंगे। जब किसी जालिम के लिए अली की तलवार निकल सकती है, तो उनका अव्वल भी अली है, औसत भी अली है, आखिर भी अली है, तो अगर कोई ऐसा ही सरकश जमाने में है तो आखिरी अली की तलवार क्यों नहीं निकलेगी? बात समझ में, हम पढ़ते हैं ऐसा कैसे हो सकता है, मौला ऐसे किसी को अपने वाले को क्यों मार देंगे? ये गुनाह, ये जुल्म, हर जालिम के खिलाफ है हमारा हर इमाम। तो इसलिए मौला ने करबला से जीना सिखाया कि हम तुम्हें सिखाते हैं, हम तुम्हें तैयार कर रहे हैं, हमारा बेटा जब जहूर करेगा उसको मददगार चाहिए। जैसे मेरे पास करबला में 72 थे, तो अपने किरदार से, अपने घरों से जुल्म निकालो, तुम्हारी जबान से भी किसी पे जुल्म ना हो। यहां तक रिवायात में मौलाए कायनात अली इब्न अबी तालिब अलैहिस्सलाम शाहिद, मलाई कायनात इरशाद फरमाते हैं, किसी मोमिन को अपनी आंखों से भी अजियत ना देना। किताब है 100 मौजू 500 दास्तान, उसकी पहली जिल्द से मैं पढ़ रही हूं, वहां से मैंने रिवायत निकाली। मौला कहते हैं किसी मोमिन को अपनी आंखों से भी अजियत ना देना। मजलिस का फर्श बिछा, अभी जाकरा आ रही है, मरसिया खा आ रहे हैं, मजमे आने का इंतजार कर रहे हैं, ये सब गलत बातें हैं। फर्श अजा बिछा दिया, जो टाइम मुकर्रर किया है मजलिस शुरू कर दीजिए। दो औरतें हैं ना, क्या आपका ईमान नहीं है मलाइका फर्श पर हैं? क्या आपका ईमान नहीं सईदा फर्श अजा पर हैं? क्या आपका ईमान नहीं आइम्मा आते हैं? अब आप किसका इंतजार कर रहे हैं? आप अल्लाह के तवक्कुल पे अपने वक्त पे शुरू कीजिए मजलिस, मौला खुद अज़ादार भेज देंगे। मगर हम क्या करते हैं, फर्श अजा पे बैठे हैं लोग, अभी मजलिस शुरू नहीं हुई, अब गीबतें शुरू हो गई। फुला है देखो निकलती नहीं है, घर करीब है तब भी मजलिस में नहीं आती हैं, अपने रिश्तेदारों के आ जाएंगी, मोहल्ले में नहीं आएंगी, सब बातें होती ही नहीं होती हैं। और अगर वैसे ही वो खातून आ गई तो आंख से शायद देखो भाई आज तो आ गई, ये होती नहीं होती हैं। मौला अली कह रहे हैं किसी मोमिन को आंख से भी अजियत ना देना, ये भी जुल्म के दायरे में आता है। मौला ऐसे सिखाने वाले क्यों सिखा रहे हैं? मौला हम कह मौला जिंदगी बहुत सख्त हो जाएगी, नहीं जिंदगी सख्त नहीं हो जाएगी, जन्नत अल्लाह ने हरेक के लिए नहीं बनाई है, जन्नत अल्लाह ने मोमिनों के लिए बनाई है, सजाई है, जन्नत बनी है हुसैन के नूर से, जन्नत हुसैन का मेहमान खाना है। तो जिस बात से हुसैन मना कर रहे हैं, जुल्म ना करना, मैं मजलूम करबला हूं, मेरे मानने वाले हो, मेरे चाहने वाले हो, अपनी जिंदगी में जुल्म ना करना किसी पे, अगर जुल्म कर दिया तो मेरे पास बहिश्त में आ नहीं सकते, कोई जालिम बहिश्त नहीं जाएगा, मजलूम बहिश्त जाएगा। तो बस हजारों हुसैन ने करबला से जीना सिखाया, और इसीलिए मौला हमें याद दिलाते हैं, हम भूल जाते हैं ना, हर शबे जुमा, आज शबे जुमा है अल्हम्दुलिल्लाह, खुदा हम सबको तौफीक देगा, हम सब आज दुआए कुमैल पढ़ेंगे, ताकीद मौला है, मौला ताकीद करते हैं दुआए कुमैल पढ़ो। इस दुआए कुमैल में एक जुमला मैं आपके सामने दोहरा दूं कि मौला कैसे याद दिलाते हैं जुल्म ना करना। दुआए कुमैल का जुमला है, अल्लाहुम्मा अग़फिर लिय ज़ुनूब अल्लती तुनज़िलुल बला, बारिलहा मेरे वो तमाम गुनाह माफ फरमा दे जिनकी वजह से बलाएं नाजिल होती हैं। जब एक पूछने वाले ने सैयद सज्जाद इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम, सैयद सज्जाद से पूछा कि आपके जद अली इब्ने अबी तालिब ने दुआए कुमैल सिखाई है, तो इसमें जो मौला ने जुमला कहा है ना कि खुदाया वो गुनाह माफ कर दे जिनकी वजह से बलाएं नाजिल होती हैं, तो सैयद सज्जाद वो कौन से गुनाह हैं? हमें पता तो होना ताकि हम सोच के मांगे मौला ये गुनाह माफ हो जाए, इससे बलाएं नाजिल होती, वो कौन से गुनाह हैं जिनकी वजह से बला नाजिल होती है? सैयद सज्जाद ने दो चीजों का नाम लिया, का अमर बिल मारूफ छोड़ देना, यानी लोगों को नेकी की तरफ बुलाना छोड़ देना, लोगों को नेकी तलकीन करना हम छोड़ दें, बच्चे हैं बेनवाजी हमें क्या करना, सीख जाएंगे अभी छोटे हैं, यानी क्या मतलब, हमने अमर बिल मारूफ करना छोड़ दिया, बच्चों को कहना छोड़ दिया, नहीं सुनते ना सुने, पत्थर पे भी पानी गिरता है तो आहिस्ता आहिस्ता सुराख हो जाता है, हम ये भी नहीं कर रहे हैं, कह भी नहीं रहे जबान से। तो सैयद सज्जाद कहते हैं अमर बिल मारूफ नहीं अनिल मुनकर को छोड़ देना घरों में बलाएं लाता है। और दूसरा गुना मजलूम की मदद ना करना। आज कितने लोग ऐसे खवातीन मिलती है, पूछती है पता नहीं हमने अभी अपना घर बनाया, नया नया बेटे की शादी की, मगर पता नहीं क्या किसकी नजर लग गई, किसने जादू टोना कर दिया, जब से हम आए बलाओं में गिरफ्तार है, कभी ये नुकसान हो जाता है, कभी फ्रिज खराब हो गया, बेटे का एक्सीडेंट हो गया, ये हो गया, पता नहीं किसने क्या करा दिया, किसी ने कुछ नहीं कराया है। दुआए कुमैल में बाला समझा रहे हैं, मांगो अल्लाह से हर शब जुमा माफी, हो तमाम गुनाह के लिस्ट से वक्त में गुंजाइश नहीं, मैं एक जुमला बता रही हूं कि खुदाया वो गुनाह माफ कर दे जो बलाएं नाजिल करवाते हैं, ये बलाएं किसी ने कुछ कराया नहीं है, ये हमारे ही किया कराया है, ये हमारे ही गुनाह हैं जिनके सबब बलाएं आ रही, घर में नमाज की पाबंदी नहीं है, गाने बज रहे हैं, बहू पे जुल्म हो रहा है, बच्चे कई हैं, चार पांच बच्चे हैं और रोजाना घर में दावत हो रही है, वो बच्चों को देखे कि इतना खाना पकाए, आप कभी ऐसा भी कीजिए कुछ उसने पकाया कुछ बाजार से मंगा लीजिए, ताकि वो थक गई, वो भी इंसान है, जितना हम नहीं कर सकते वो कैसे, यानी ये एहसास तो दिल में हो कि हमारे हाथ से हमारे अमल से किसी पर जुल्म ना हो, हम उसे जुल्म समझते ही नहीं और उसकी वजह से बलाएं घर में आ रही है, नहीं किसी ने कुछ करा दिया है। तो मौला हर शबे जुमा दुआए कुमैल में सिखा रहे हैं, उनसे भी मांगो और सोचो कहीं हम जालिम के मददगार तो नहीं बन रहे, कहीं हमसे कहीं किसी का हक पामाल तो नहीं हो रहा, बाप का, भाई का, बेटी का, बहू का, किसी पड़ोसी का, रिश्तेदार का, अगर हम किसी का हक पामाल कर रहे हैं चाहे जानबूझकर ना सही ना दानिस्तगी में सही, अगर हमसे किसी का हक पामाल हो रहा है तो हम जालिम हैं, जुल्म कर रहे हैं। और इसीलिए मौला के चाहने वाले इतना एहतमाम करते थे कि हमसे का हक पामाल, छोटी सी रिवायत पढ़ दूं मसाइब की मंजिल पर आ जाऊं, शियत के बहुत बड़े आलिम मुकद्दस अर्दबेली, इनका नाम है अहमद, अर्दबेल के रहने वाले हैं, लेकिन अर्दबेली नहीं कहता था इनको, सब कहते थे मुकद्दस अर्दबेली, ये इतने मुकद्दस थे, इतने पाको पाकीजा थे, इतना किरदार इनका नेक था कि इनको देख के अपने गैर सब कहते थे बहुत मुकद्दस है, हम लोग कहते हैं दुनिया में बड़ा नूर फला मोमिना के चेहरे पे, बड़ी नेक है ये खातून, इसके अमल से लगता ही बहुत बामल है, तो ऐसे मुकद्दस इतने पाको पाकीजा किरदार के मालिक थे, मुकद्दस कहलाते थे। मुकद्दस नजफ से काजमैन गए जियारत के लिए, अब उस जमाने में हमारे इन जमाने की तरह तो इंतजाम होता नहीं था, बाहर जा रहे हैं रोड पे ज्यारतों के लिए जा रहे हैं, खुदाए रास्ते खुले रखे, हर आशिकाने इमाम की प्यास बुझती रहे, खुदा हमारे आइम्मा के रोजों को सलामत रखे, बीबी जैनब का रोजा सलामत रखे, जाने वाले हर जाहिर की जानो माल महफूज हो, हर सदार की जानो माल महफूज हो, तो बस अब हर जोर के शिया की तलब होती है, दुआ होती है मौला ज्यारत नसीब हो। मुकद्दस अर्दबेली चले, कैसे चले, सवारी का जानवर था ही नहीं उस जमाने में, घोड़े और ऊंट किराए पे दिए जाते थे, मुकद्दस अर्दबेली ने एक घोड़ा किराए पे लिया, जब घोड़ा उसे किराए पे लिया कहा कहां जा रहे हैं, कहा मैं नजफ से काजमैन जा रहा हूं ज्यारत के लिए, बस ज्यारत करके आऊंगा, उसे कहा आप घोड़े पे कुछ सामान भी लाद के ले जाएंगे, कहा नहीं जैसे मैं खड़ा हूं ना बस इसी लिबास में जा रहा हूं, काजमैन में जाके मौला की ज्यारत पढ़ूंगा, हाजत मांगूंगा, फिर पलट के आ जाऊंगा, कोई सामान नहीं ले जा रहा, ठीक है जाइए किराया तय हो गया आप आइएगा इतना किराया दे दीजिएगा। गए घोड़े पर सवार होकर नजफ से काजमैन गए, काजमैन पहुंच के आइम्मा की जियारत की, जब वहां से वापस नजफ आने लगे एक मोमिन मिल गया, कहा आप नजफ जा रहे हैं, लोग उनको पहचानते थे बहुत बड़े आलिम थे उस जमाने के, कहा आप कहां, कहा मैं नजफ जा रहा हूं, कहा मेरा एक काम कर देंगे, मेरा भाई नजफ में रहता है, उस तक कुछ जरूरी कागजात पहुंचाने हैं, मैं किसी और पे भरोसा नहीं कर सकता, आपको तो दुनिया जानती है आप बहुत नेक हैं, उसने एक लिफाफा पकड़ाया उसमें कुछ कागजात थे, कहा ये मेरे भाई को नजफ में दे दीजिएगा। अच्छा मोमिन को मना नहीं कर सकते, उसकी हाजत है, मोमिन की हाजत रवाई करने पर खुदा अज्र देता है, अगर मोमिन की हाजत पूरी कर सकते हो मना कर दो तो खुदा अजाब देता है, मोमिन की हाजत रवाई क्यों नहीं की, ये सोच के उन्होंने लिफाफा ले लिया। अब जब बहुत गौर से सुनिए आखिरी रवायत और मसाइब की मंजिल है, लिफाफा ले तो लिया मगर अब जो नजफ में लोग हैं वो कह रहे हैं मुकद्दस अभी तक नहीं पहुंचे, दो दिन में आ जाते थे आज चौथा दिन हो गया अभी तक नहीं पहुंचे। अब जब लोगों ने देखा चार दिन के बाद आ रहे हैं तो घोड़े की लगाम पकड़ी हुई, घोड़े पर बैठे नहीं है और उनका हुलिया बता रहा है बहुत थक गए हैं, पैरों से चला नहीं जा रहा। लोगों ने कहा मुकद्दस अर्दबेली ये क्या, जब सवारी का जानवर था तो पैदल क्यों, उस घोड़े पर बैठ के क्यों नहीं आए, अब थके हैं। मुकद्दस अर्दबेली का वजह यह कि दो हक टकरा रहे थे, क्या दो हक टकरा रहे थे, کا گھوڑے کے مالک سے کہہ کے گیا تھا فقط میں بیٹھوں گا, کوئی سامان نہیں لے جاؤں گا. اور ایک مومن کا حق یہ تھا, اس نے کہا لفافہ لے جاؤ, تو اس لفافے کا کچھ نہ کچھ وزن تو ہوتا ہے نا, یہ تو نہیں وعدہ کیا تھا نا کہ کچھ ساتھ لے کے جاؤں گا, کہا تھا یہی بس جو لباس پہنا اس میں جاؤں گا, اگر لے کے بیٹھ جاتا تو یہ اس پر ظلم تھا جو کہا اس کے خلاف. سوچئے علی کا شیعہ اتنا محتاط ہوتا ہے, کہا بس یہ سوچ کے نہ اس کو لفافہ واپس کر سکتا تھا, اس لیے گھوڑے کی لگام پکڑ کے آیا کہ اس کا بھی حق ادا ہو جائے اس کا بھی حق ادا ہو جائے. عزاداروں, آج کی دنیا میں کوئی کرے گا تو کیا کہے گا, ارے بے وقوف ہیں, ارے یہ تھوڑی کہا ہے مولا نے, یہی کہا ہے مولا نے. اسی لیے میں اور آپ زیارت کو ترستے ہیں, اور مقدس اردبیلی کا مقام کیا ہے کہ مقدس جب رات کے اندھیرے میں بھی مولا کے روضے پہ جاتے تھے, خدام دروازہ بند کر چکے ہوتے تھے, یہ فقط جا کے کھڑے ہوتے تھے, یا علی کہتے تھے دروازہ کھل جاتا تھا. کیوں؟ اس لیے کہ زندگی بھر ظلم سے بچتے رہے, گناہ سے بچتے رہے. عزدار و بس حسین نے کربلا سے سکھا دیا, اپنی زندگیوں میں ظلم نہ آنے دینا. اگر حسینی ہو تو کبھی ظلم نہ کرنا, اور کبھی کسی ظالم کے مددگار نہ بننا, ظلم کے خلاف ڈٹ جانا. ہم گھروں میں نہیں بولتے ڈرتے ہیں, اور کربلا میں کم سن بچے ظالموں کے خلاف ڈٹ گئے. آج پرسا دیں گے کم سن اونو محمد کا. یہ وہ بچے ہیں جنہوں نے کربلا میں ظالم کے خلاف جہاد کیا ہے. اسدارو, کربلا میں ایسا لگتا ہے قانون قدرت بدل گیا. ذرا کراچی کے حالات بگڑ جائیں, فلا علاقے میں بم بلاسٹ ہو گیا, فلا جگہ ٹارگٹ کلنگ ہے, تو ہم سب مائیں ہیں نا, ہم پہلا کیا کہ بیٹا دیکھو ادھر مت جانا. ماؤں کے دل یہاں ہوتے ہیں, اٹکے ہوتے ہیں, بیٹا اس علاقے میں نہ جانا, خیال کرنا, حالات بہت خراب ہیں. ابھی دن سے ہماری میڈیا پہ آ رہا ہے کراچی کی ساحل سے طوفان ٹکرائے گا, ہم مائیں بیٹا دیکھو اس طرف نہ جانا, خیال کرنا, ہاں کام ہو جائے تو سیدھے گھر آ جانا. ماں کی فطرت کیا ہے؟ میرے بچے کو کوئی تکلیف نہ پہنچے, یہ ماں کی فطرت ہے. کربلا میں لگتا ہے فطرت ماں بدل گئی, قانون قدرت بدل گیا. شب عاشور ہر ماں اپنے بچے کو خیمے میں تیار کر رہی ہے, بیٹا کل جان قربان کرنی ہے. خیموں کے باہر سامنے جو لشکر عزیز ہے لاکھوں ہیں, کوئی تلوار تیز کر رہا ہے, کوئی نیزے کی انی تیز کر رہا ہے, کوئی تیر و تبر تیار کر رہا ہے, ایسا منظر ہے. ہر ماں کو ڈر جانا چاہیے تھا, نہیں, کربلا والی مائیں نہیں ڈری. ہم حق پہ ہیں, ہم حسین کا ساتھ دیں گے, ہم مظلوم کے مددگار ہیں. ہر ماں اپنے بچے سے کہہ رہی ہے. زینب کبرا اپنے دونوں پسر کو لے کے, اون و محمد کو لے کے شب عاشور خیمے میں, ایک زانو پہ اون کا سر ہے, ایک زانو پہ محمد کا سر ہے. اور روایت یہ کہتی ہے دونوں بچے ماں کے زانو پہ سر رکھ کے لیٹے ہیں, ماں ایک ہاتھ سے ایک بچے کے سر میں ہاتھ پھیر رہی ہے. ماں ہے نا, پتہ کل یہ بچے نہیں رہی ہے, اور دوسرے ہاتھ سے دوسرے بچے کے سر میں ہاتھ پھیر رہی ہے. اور کہتی جاتی ہیں زینب کبرا, دیکھو بیٹا تمہیں نسب میں شجاعت ملی ہے, تم حیدر کرار کے نواسے ہو, تم جعفر تیار کے پوتے ہو. بیٹا کل ماں کو شرمندہ ایسا جہاد کرنا کہ یہ لشکر یزید پکار اٹھے کہ حیدر کرار کے نواسے آئے ہیں, جعفر تیار کے پوتے لڑ رہے ہیں. بیٹا ایسا جہاد کرنا, ماں بیٹوں کو تیار کرے. اور بچے کہتے ہیں اماں ایسا ہی ہوگا, ہم آپ کو شرمندہ نہیں کریں گے. پوری رات زینب اپنے بچوں کو تیار کرے, سامنے لشکر سے کہتے ہیں حسین کے لشکر سے آوازیں آتی تھی دعا پڑھنے کی, تلاوت قرآن کی, اور لشکر عزیز سے آوازیں آتی تھی تلوار تیز کرنے کی, انی تیز کرنے کی. اس عالم میں مائیں بچوں کو موت کے لیے تیار کر رہی ہیں. روزے عاشور آ گئی, سب قربان ہو رہے ہیں, اون و محمد جاتے ہیں مگر مولا سے اجازت نہیں ملتی. جب جاتے ہیں مولا سے اجازت مانگتے, ماموں مقتل میں جانے کی اجازت دیجئے, اور ہر بار حسین مظلوم رو پڑتے ہیں, کہتے ہیں بیٹا تمہیں آغوش میں پالا ہے, آغوش کے پالوں کو کیسے مقتل میں جانے کی اجازت دے دوں, اجازت نہیں مل رہی. بچے آئے, بی بی زینب کبرا کے, اماں اجازت دلوا دیجئے, ہم صبح سے کوشاں ہیں, ہمیں اجازت نہیں مل رہی. زینب کبرا نے ایک ہاتھ سے اون کو پکڑا, ایک ہاتھ سے محمد کو پکڑا, اور چلی مولا حسین کے خیمے میں. عزاداروں کلیجے پہ ہاتھ رکھ کے سوچو, جس ماں کو اللہ بیٹے دے دے اور بیٹا جوان ہو جائے, برابر میں کھڑا ہو جائے بیٹا, مائیں سینہ چوڑا کر کے کہتی ہیں ارے میرے جنازے کی زینت ہے, مر بھی گئی تو میرا جنازہ میرا جوان اٹھائے گا. ہم اپنے جوانوں کی زندگیاں مانگتے ہیں, اور زینب ایک ہاتھ سے ان کو پکڑ کے, ایک ہاتھ سے محمد کو پکڑ کے مولا حسین کے خیمے میں آئی, اور آ کے کہتی بھیا آج کچھ مانگنے آئی ہوں, منع نہیں کرنا. وہ زینب مظلوم کہتے ہیں زینب کیا مانگنا چاہتی ہیں, بھیا میرے بچوں کو مقتل میں جانے کی اجازت دے دو, اے بی بی تیر کو ہمارا سلام. زینب کبرا جب ہم سنتے ہم سے برداشت نہیں ہوتا, ایک نہیں دو فرزند لے کر آئی ہیں اور مرنے کی اجازت مانگ رہی ہیں. مولا اے آقا اے میرے بھائی میرے بچوں کو جانے کی اجازت دے دیجیے. حسین رونے لگے, ارے زینب آج قربانی کا دن ہے, یہ تو نے کیا مانگ لیا جہاں میں نے اجازت دی. ادھر مولا نے اجازت دی, ادھر زینب کبرا نے بچوں کو تیار کیا. ایک بیٹے کے سر پہ حیدر کرار کا امامہ رکھا, ایک بیٹے کے سر پہ جعفر تیار کا امامہ رکھا, عباس علمدار نے گھوڑوں پہ سوار کرایا. زینب قریب گئی, جیسے زینب قریب گئی نا بچوں نے سر جھکایا. اما کیا کہنا چاہتی ہیں, بیٹا اگر لڑتے لڑتے نہر فرات تک پہنچ جاؤ تو خبردار پانی نہیں پینا. یہ ماں ان سے کہہ رہی ہے جو تین دن کے پیاسے ہیں. ارے ہم مائیں بچوں کی چند گھنٹے کی پیاس برداشت نہیں کر سکتے نا, ہم سے نہیں برداشت ہوتا. اگر بچہ روزہ رکھ لے تو مائیں بڑی بے چینی سے افطار کا انتظار کرتی ہیں, میں اپنے بچے کو یہ بنا کے پلاؤں گی. زینب سے پوچھو, تین دن کے پیاسے بچے, اور زینب کہہ رہی ہیں اگر لڑتے لڑتے فرات تک چلے جاؤ تو خبردار پانی نہیں پینا, اس لیے کہ بیٹا ابھی اصغر پیاسا ہے, ابھی سکینہ پیاسی ہے, ابھی حسین پیاسے ہیں, خبردار ان سے پہلے پانی نہیں پینا. ادارہ بچوں نے کہا اما ایسا ہی کریں گے. گئے دونوں لال اور اس شان سے لڑے کہ لشکر یزید سے صدا آئی, ارے ان کو زیر نہیں کر پائیں گے, یہ حیدر کرار کے نواسے ہیں, یہ جعفر تیار کے پوتے ہیں. عمر ساتھ کہتا ہے اگر یہ مل کے لڑ رہے ہیں تو ہم نہیں ان کو زیر کر سکتے, ان کو الگ کرو. چاروں طرف سے حملہ ہوا, یہ بچے لڑتے لڑتے جب گھوڑے سے گرنے لگے. ابھی مامو ادرکنی آخری سلام لیجئے, مامو مدد کو آئیے. یہ صدا سن کے عباس دوڑے, حسین دوڑے. ایک کے لاشے کو عباس نے اٹھا, ایک لاشے کو حسین مظلوم نے اٹھایا, لے کے خیمے میں آئے. جیسے ہی خیمے میں لاشے رکھے بی بیوں نے گھیر لیا. مولا حسین دیکھ رہے ہیں زینب نہیں ہے, زینب نہیں ہے. فضا سے پوچھا زینب کہاں ہے, کہا سجدہ شکر میں سر رکھے ہوئی ہے, خدا میری قربانی کو قبول کر لے. کہا زینب کو بلاؤ, بی بی زینب آئی ہیں. اسرار ایک جملہ اور سن لو, ایک منٹ کا جملہ. جب شہزادی زینب مدینے گئی تھی نا تو جناب زینب کے شوہر نے پوچھا تھا, جناب عبداللہ نے پوچھا تھا, زینب میں نے سجاد سے سنا ہے دونوں محمد کے لاشے پہ روئی نہیں تھی. عزتدارو آج آنسو نہیں روکنا, آج ان کو روئیں گے جن کی ماں نہیں روئی. عبداللہ ابن جعفر تیار کہتے ہیں, بی بی زینب کے شوہر پوچھتے ہیں, زینب میں نے سنا ہے تو آنو محمد کے لاشے پہ روئی نہیں تھی, ایسا کیسے ہوا, تو ماں ہے تو روئی کیوں نہیں؟ جناب زینب کہتی ہیں ہاں عبداللہ میں نہیں روئی تھی. کہا کیوں نہیں روئی تھی؟ اس لیے کہ جب میرے بچوں کے لاشے آئے نا میں نے اپنے بھائی کے چہرے کو دیکھا, میرا بھائی رو رہا تھا. میں نے سوچا اگر میں رونے لگی میرا بھائی شرمندہ ہوگا کہ بہن کی کمائی لٹ گئی, میں یہ سوچ کے نہیں روئی. عزادار زینب کھڑی تھی, مولا حسین رو رہے. کہا زینب آج میں حکم دیتا ہوں بچوں کو سینے سے لگا لے. ادھر مولا نے حکم دیا, دونوں لاشوں کے درمیان زینب آ کے بیٹھ گئی. آن کی سانسیں ختم ہو چکی تھی, محمد کی چند سانسیں باقی تھی. آ کے دونوں جنازوں کے بیچ میں بیٹھی, ایک کے سینے پہ ہاتھ رکھا, ایک کے سر پہ ہاتھ رکھا, محمد کے لب ہل رہے تھے. زینب نے کان قریب کیا, بیٹا کہہ رہا تھا اما ہم نے پانی نہیں پیا, اما ہم نے آپ کو سرخرو کر دیا, آپ ہم سے راضی ہیں نا. زینب نے سینے سے لگا لیا, آن سے کہنے لگی آن محمد چھوٹا ہے, اب ماں کے پاس نہ ہوگا, بھائی کا خیال رکھنا. ارا لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلبون. بار الہ تجھے محمد و آل محمد کے مصائب کا واسطہ, ہماری اس قلیل عبادت کو ہم سے قبول فرما لے. پاک پروردگار تجھے زینب کے صبر کا واسطہ, شہداء کربلا کا واسطہ, اسیرہ نے کربلا کا واسطہ, ہم سب کے تمام گناہان کبیرہ و صغیرہ معاف فرما دے. پاک پروردگار ہم سب دلوں میں حاجتیں لائیں, سب مومنات حاجت مند ہیں, بار الہ فرش عزا پہ ملائکہ بھی کھڑے ہیں, جناب زہرا بھی تشریف فرما ہیں, ان سب کی آمین شامل ہوگی, ہماری حاجتیں قبول ہوں گی. سب مل کے آمین کہیے گا. بار الہ ہم سب کے دلوں میں جو جو حاجات ہے غیب سے پورا فرما. جو لا ولد ہے اسے اولاد کی نعمت عطا فرما, جو صاحب اولاد ہے اس کی اولاد کو نیک صالح فرما بردار اطاعت گزار بنا, جو رزق و روزی کے مسائل میں مبتلا ہے اس کی روزی کا سبب بنا دے, رزق میں برکت دے دے, قرض دار کا قرض غیر سے ادا کر دے. جو جو مومنان آل محمد میں بیمار ہیں تجھے حسین کی بیمار بیٹی کا واسطہ, غیب سے شفا کامل عطا فرما. خدایا محسن علی پٹیل جو بہت بہت زیادہ بیمار ہیں, خدایا ان کو غیب سے شفائے کامل عطا فرما. پاک پروردگار ہم سب جن جن روحانی امراض میں, جسمانی امراض میں مبتلا ہے, بحق حسین ہم سب کو شفا, ہم سب کو شفا تو شفائے کامل عطا فرما. پاک پروردگار زمانے کے مظالم بڑھ رہے ہیں, ضائع حسینی کے دشمنوں کو نیست و نابود کر دے. خدایا دشمن کا شر انہی کی طرف پلٹا دے. پاک پروردگار ان کی سازشوں میں انہی کو پھنسا دے. اور جہاں جہاں دنیا میں عزا میں مصروف ہے مومنین, کل مومنین و مومنات کی جان مال عزت آبرو اور ایمان فرما. پاک پروردگار ہمیں ایسے اعمال کی توفیق عطا فرما کہ وقت میں پردہ غیبت میں بیٹھا ہوا وقت کا امام ہم سے راضی ہو جائے, امام کی دعا میں ہمارا نام شامل ہو جائے. پاک پروردگار اس مظالم کے خاتمے کے لیے امام کے ظہور میں تاجیل فرما. جب امام ظہور فرمائیں, صدا دیں, تو لبیک کہنے والوں میں ہم سب آگے آگے ہوں. ربنا تقبل منا انک انت السمیع العلیم. ماتم حسین.